नमस्कार, अन्तरसंवादबाट सन्तोष रेग्मी। राष्ट्रिय प्रजातन्त्र पार्टी राप्रपाले आसन्न प्रतिनिधि सभा निर्वाचनका लागि हिजो संकल्प पत्र सार्वजनिक गरेको छ। राप्रपाले 5 वर्षभित्र आर्थिक वृद्धिदर 7% भन्दा माथि पुर्याउने लक्ष्य घोषणा गरेको छ। राप्रपाले संवैधानिक राजतन्त्रको पुनस्थापना, सनातन हिन्दू राष्ट्र, संघीयता खारिजी लगायतका माग घोषणा पत्रमा समेटेको छ। त्यसै गरी राष्ट्र निर्माता पृथ्वीनारायण शाहलाई आदर्श पुरूष, उहाँका दिव्य उपदेशलाई पृथ्वी पथ र पार्टीको मार्गदर्शक सिद्धान्तका रूपमा सम्वर्धनवादलाई अंगीकार गरेको राप्रपाको घोषणा पत्रमा उल्लेख गरिएको छ। अबको गन्तव्य सबल, समृद्ध र समुन्नत नेपाल भन्ने दीर्घकालीन सोचसहित राजनीतिक स्थिरता, सुशासन, नयाँ चरणको आर्थिक सुधार र सामाजिक न्याय सहितको समृद्धिका विषयमा संकल्प गरिएको छ। राप्रपाको घोषणा पत्रका बारेमा आजको अन्तरसंवादमा हामी केन्द्रित हुनेछौं। राप्रपा अध्यक्ष राजेन्द्र लिङ्देन कुराकानीका लागि हामीसँग प्रत्यक्ष सम्पर्कमा हुनुहुन्छ। अध्यक्षज्यू,
हजुर, सन्तोषजी,
स्वागत छ यहाँलाई।
धन्यवाद।
यहाँहरूले घोषणा पत्र सार्वजनिक गर्नुभयो, अब मूलत यहाँहरूले यो घोषणा पत्र कसरी आम तहसम्म पुर्याउँदै हुनुहुन्छ र के आधारमा यहाँहरू चाहिँ जनताको घर दैलो पुग्दै हुनुहुन्छ?
अहिले हामीले जुन हाम्रो संकल्प पत्र नाम दिएर प्रचलित भाषामा चाहिँ भने घोषणा पत्र जारी गरेका छौँ, त्यो अब अहिले विभिन्न संचार माध्यमबाट पनि आम मतदाताको बीचमा जाने नै छ। त्यसै गरेर हामीले हाम्रा विभिन्न इकाइहरू मार्फत र हामीले विभिन्न सभा सम्मेलनहरू मार्फत हाम्रो प्रतिबद्धता अथवा यो हाम्रो संकल्प पत्र आम मतदाता समक्ष पुर्याउनेछौँ। फेरि कतिपय कुराहरू जो हामीले विगतदेखि नै स्पष्ट रूपमा आफ्नो दृष्टिकोण राख्दै आएका थियौँ जनता समक्ष, त्यही कुरालाई अहिले संकल्प पत्रको रूपमा लिपिबद्ध गरेर ल्याएका छौँ र यो विभिन्न माध्यमहरूबाट जनता समक्ष पुर्याउने र त्यसैको आधारमा आफ्नो पक्षमा जनमत तयार गर्ने, मत पत्रसम्म चाहिँ त्यो जनमतलाई पुर्याउने कोसिस गर्नेछौँ।
अब यहाँहरूले हिजो हामीले पूरा हुने कुराहरू मात्रै लेखेका छौं भन्नुभएको छ, तर यहाँहरूले जे कुराहरू लेख्नु भएको छ के ती पूरा हुने कुराहरू हुन्?
हामीले कार्यक्रमगतमा जति कुराहरू लेखेका छौं सम्भव कुराहरू मात्रै लेखेका छौं, कुनै काल्पनिक र उडन्ती कुराहरूलाई हामीले त्यहाँ समेटेका छैनौं। अब शासकीय स्वरूपका बारेमा भने केही जटिलताहरू छन्, त्यो राप्रपा एक्लैको चाहना मात्रैले हुँदैन, तर अहिले देश जुन अवस्थामा पुगेको छ त्यसबाट देशलाई निकाल्नको लागि, देशलाई निकास दिनको लागि राप्रपा मात्रै होइन यो मुद्दामा सबै राजनीतिक शक्तिहरू एक ठाउँ आउनुपर्ने परिस्थिति आइसकेको छ र हामीले ढिलो गर्यौं भने देशले थप द्वन्द या दुर्घटना बिहोर्नुपर्ने, गम्भीर भूराजनीतिक चक्रव्यूहबाट निस्कन नसक्ने खतराहरू विद्यमान भएको हुनाले सबै राजनीतिक दलहरू र शक्तिहरूको बीचमा एउटा नयाँ राष्ट्रिय सहमति बन्छ र शासकीय सुधारका कामहरू पनि अगाडि बढ्छन्, राज्य संरचनाका सुधारहरूमा पनि सुधार हुन्छ, परिवर्तन हुन्छ र एउटा राष्ट्रिय सहमति बन्छ भन्ने कुरामा फेरि हाम्रो विश्वास छ। त्यस कारणले चाहे त्यो शासकीय सुधारको कुरा होस् वा अन्य कार्यक्रमगत कुराहरू होस्, यी सबैमा सुधार सम्भव छ भन्ने विश्वासका साथ नै हामीले यो संकल्प पत्र जारी गरेका छौँ।
जस्तो अब यहाँहरूले मुलुकले भोग्नुपर्ने भनेर भनिरहनु भएको छ नि, योभन्दा झनै जटिल अवस्था भनेर, हामी अलिकति पछाडि फर्क्यौं भने 2059, 2060, 2061, 2062 तत्कालीन सक्रिय राजतन्त्रका पालामा धेरै व्यक्तिहरू यस्तै खालको कुरा गर्नुहुन्थ्यो, यदि चाहिँ राजा सचिएनन् भने मुलुक अर्को चरणमा जान्छ, राजा सचिनुपर्छ, तर राजा सचिएनन् होइन। अब आजको अवस्थामा यहाँहरूले जुन कुराहरू गरिरहनु भएको छ कि नवीन समझदारी भनेर यहाँहरूले भन्नुभएको छ, के त्यो सम्भव देख्नुहुन्छ त यहाँ?
ठिकै भन्नुभयो सन्तोषजी, हिजो राज संस्थाको तर्फबाट, राजाको तर्फबाट पनि गल्ती कमी कमजोरीहरू भयो होला, राजनैतिक दलहरूको तर्फबाट पनि गल्ती कमी कमजोरी भयो होला, त्यसैले त हामीले नवीन समझदारी भनेको छौँ। अब यस्तो व्यवस्था निर्माण गर्नु पर्यो, राजाका तर्फबाट पनि गल्ती हुने ठाउँ राख्नु भएन, राजनैतिक दलहरूले पनि आफ्नो गल्ती कमी कमजोरी सच्याउनु पर्यो र अब हिजोका गल्ती कमी कमजोरी अथवा एक अर्काको गल्ती कमी कमजोरी केलाएर बस्ने र एक अर्कालाई दोष ठोरेर बस्ने अनि अरूलाई आएर यहाँ शासन गर्न अथवा त्यहाँनिर हाली मुहाली चलाउन दिने अथवा आफ्नो निर्णायकत्व अरूको हातमा दिने त्यो अवस्थालाई पालिराख्ने र त्यसलाई झन गम्भीर चाहिँ दुर्घटनाको बाटोमा लैजानु भन्दा अब विगतका गल्ती कमी कमजोरीहरू नदोहोरिने गरी एउटा नवीन समझदारी हुन जरुरी छ र मलाई लाग्छ इतिहासले त्यो निर्मम पाठ नेपाली राजनीतिमा अथवा नेपाली समाजमा चाहिँ पढाएको छ त्यसबाट सिकेर हामीले चाहिँ नयाँ समझदारीमा जानुपर्छ त्यो कसैले जित्ने हार्ने होइन अथवा कसैले पनि नहार्ने देशले जित्ने एउटा नवीन समझदारी गर्नै पर्छ र त्यो बिन्दुमा अहिले देश आइपुगेको छ
यहाँहरूको त्यो सिद्धान्त छ नि त्यो चाहिँ व्यवहारमा लागू हुन सक्छ
सक्छ त्यो त आवश्यकताले अथवा परिस्थितिले निर्धारण गर्ने कुरा हो हिजो 52 साल फागुन 1 गते तत्कालीन माओवादीले नेकपा माओवादीले विद्रोहको सुरुवात गर्दाखेरि अथवा आन्दोलनको सुरुवात गर्दाखेरि उसले त जम्मा संविधान सभा मात्रै मागेको थियो है संविधान सभा पनि दिन नचाहने संविधान सभा नै मुलुकको लागि खतरनाक हुन्छ भनेर माओवादीलाई विद्रोहमा जान बाध्य तुल्याउने दलहरूले समयक्रममा संविधान सभा मात्रै मानेनन् कि माओवादीको एजेन्डा गणतन्त्र धर्मनिरपेक्षता संघीयता समेतलाई स्वीकार्न बाध्य भएर स्वीकारे त्यसकारण समय आएपछि यो सबै चिज मेरो विचारमा सबै राजनीतिक दलहरूले महसुस गर्नेछन् र अब होइन हिजो हामीले हिँडेको बाटो गलत भएछ त्यसले देशलाई निकास दिने होइन हामीले राम्रै सोचका साथ ती व्यवस्थाहरू अङ्गीकार गरेका थियौँ स्वीकार गरेका थियौँ ल्याएका थियौँ होला तर अहिले चाहिँ ठिक भएन भन्ने निष्कर्षमा पुगेर त्यो महसुस गर्दाखेरि त नयाँ समझदारीमा गइहालिन्छ त्यो नयाँ समझदारीमा जाने भनेको हिजोको जस्तै अथवा आजको जस्तै अथवा कसैले भनेकै जस्तै होइन के गर्दाखेरि भोलिलाई राम्रो हुन्छ त्यो सहमतिमा जाने हो अब देश हिजोको बाटोमा फर्किन पनि सक्दैन आजकै ठाउँमा बसिराख्न पनि सक्दैन त्यस कारणले देशलाई नयाँ बाटोमा लैजानको लागि नयाँ समझदारी त जरुरी छ अब त्यो त अनिवार्य जस्तै भएको छ
यहाँहरूले भनेको समय चाहिँ अब फागुन 21 गते हुने निर्वाचनमा जनताले राप्रपालाई यहाँहरूको चुनाव चिन्हमा भोट हालेर ल्याउने अथवा आउँछ कि अरू पार्टीहरूलाई जनताले भोट हालेर पनि त्यो समय आउँछ
पहिलो कुरा त राष्ट्रिय प्रजातन्त्र पार्टी जस्तो शक्तिलाई संसदमा निर्णायक शक्तिको रूपमा मजबुत शक्तिको रूपमा उपस्थित रहनु पर्यो त्यसले अन्य राजनीतिक दलहरूलाई पनि सहमतिमा आउन यो आफूले हिँडिराखेको विचारमा पुनर्विचार गर्न मद्दत पुर्याउँछ त्योभन्दा पनि अझै सजिलो कुरा त तपाईँले भने जस्तो राष्ट्रिय प्रजातन्त्र पार्टीलाई दुई तिहाई दिनु पर्यो बहुमत दिनु पर्यो तर म चाहिँ राष्ट्रिय प्रजातन्त्र पार्टीलाई दुई तिहाई बहुमत भन्दाखेरि पनि एउटा राजनीतिक पार्टीको अध्यक्षको हिसाबले मैले त्यो आकांक्षा राख्छु त्यो माग गर्छु त्यो दावी गर्छु तर अहिले चाहिँ कसैले बहुमत ल्याउने अथवा दुई तिहाई बहुमत ल्याउने भन्ने कुरा भन्दा पनि राष्ट्रिय सहमतिकै आवश्यकता छ कसैले हारेर जितेर यो विषयमा जाने होइन तर यो निर्वाचन पनि दलहरूले आफ्नो गल्ती सच्याउने र आफूले हिँडेको बाटोमा पुनर्विचार गर्ने एउटा मौकाको रूपमा उपयोग गर्नुपर्छ र त्यसका लागि चाहिँ सबैभन्दा सजिलो बाटो भनेको राष्ट्रिय प्रजातन्त्र पार्टीलाई त्यो दलहरूलाई महसुस हुने गरी मत दिनु नै सरल बाटो हुन्छ त्यस कारणले राष्ट्रिय प्रजातन्त्र पार्टीको यो एजेन्डालाई स्थापित गर्नको लागि यो एजेन्डामा सबै दलहरूलाई सहमति गराउनको लागि राष्ट्रिय प्रजातन्त्र पार्टीलाई मत दिनुपर्दछ भन्ने हाम्रो आग्रह हो
तर त्यो त सम्भव छैन होइन यहाँहरूको संगठन पनि त्यतिको चाहिँ यहाँहरूले अपेक्षा गरेको जस्तो
तपाईँले कसरी सम्भव छैन भनेर भन्नुभयो असम्भव के छ अहिले राष्ट्रिय प्रजातन्त्र पार्टीले देशका सबै निर्वाचन क्षेत्रमा आफ्नो उम्मेद्वार उठाएको छ प्रत्यक्ष र समानुपातिक तर्फको 275 सिटमा दुई सिटमा प्राविधिक कारणले हाम्रो उम्मेदवार नरहे पनि 273 सिटमा हाम्रो उम्मेदवारी छ र अहिले देशभर सशक्त ढंगले राष्ट्रिय प्रजातन्त्र पार्टी अगाडि बढिराखेको छ, जनताको बीचमा गइराखेको छ, जनताले चाह्यो भने के सम्भव हुँदैन र
यहाँहरूले दावी गर्न त पाउनुभयो, त्यसमा त अन्यथा कुरा छैन, तर जसरी देखिएको छ नि दृश्य त यहाँहरूले ठ्याक्कै भनेको जस्तो यहाँहरूको विचारमा यहाँहरूको सिद्धान्तमा या यहाँहरूको पक्षमा त्यो जनमत त देखिएको छैन नि है भन्न खोजे मैले।
होइन, जनमत देख्ने हेर्ने आँखामा फरक पर्छ।
हजुर,
अहिले चाहिँ राष्ट्रिय प्रजातन्त्र पार्टीको एजेन्डाको पक्षमा देश मजबूत ढंगले अगाडि बढ़िराखेको छ, जनताले शान्त ढंगले राष्ट्रिय प्रजातन्त्र पार्टीलाई हेरिराखेको अवस्था छ र शान्त ढंगले बिना हो हल्ला राष्ट्रिय प्रजातन्त्र पार्टीले अप्रत्याशित मत ल्याउँछ।
अब अलिकति प्रसंग फेरौं, जस्तो अब यहाँहरूले संकल्प पत्रमा पार्टीको दृष्टिकोण अब राजनीतिक स्थायित्वको कुरा त हामीले गर्यौं, सुशासन पारदर्शी प्रशासन भन्नुभएको छ, होइन, पूँजी निर्माण, दिगो विकास, शिक्षा र स्वास्थ्यमा निशुल्क पहुँच भन्नुभएको छ। अब मुलुकको हाम्रो अर्थतन्त्र हेर्दाखेरि अब सामान्य भनौं न एउटा घर परिवारबाट चाहिँ एकजनाबाट 3500-4000 रुपियाँ उठाएर चाहिँ पाँचजना सातजना घर परिवारका सबै सदस्यबाट उठाएर सञ्चालन गरिएको स्वास्थ्य बीमाको अवस्था यस्तो छ, जनताले सेवा पाइरहेका छैनन्, अस्पतालहरूले भुक्तानी भएन भनेर सेवा रोकिरहेका छन्, सरकारले ठूलो चाहिँ रकम यसमा खर्च भयो हामी भुक्तानी गर्न सक्दैनौं भनिरहेको छ। अब यो बेलामा गरिएका यी यस्ता ठूलो भनौँ न एउटा सामान्य स्वास्थ्य बीमाको मात्रै होइन, यहाँले स्वास्थ्यमै निशुल्क भन्नुभएको छ, शिक्षा निशुल्क भन्नुभएको छ,
आधारभूत स्वास्थ्यलाई चाहिँ निशुल्क गर्न सकिन्छ।
अब यो कतिको सम्भव छ त?
हामीले जति पनि कुराहरू उठाएका छौँ सम्भव कुराहरू छन् र त्यसका लागि सबभन्दा पहिलो हामीले प्राथमिकता तोकेका छवटा विषयहरू चाहिँ नि हाम्रो देशको शक्तिको रूपमा रहेको विद्युत भयो, पर्यटन भयो, कृषि, सूचना प्रविधि, त्यसै गरेर विदेशमा रहेका नेपाली र निजी क्षेत्रको विकासलाई राज्यले ठिक ढंगले सम्बोधन गर्यो भने हाम्रो अर्थतन्त्रमा हुने सुधार, रोजगारीमा हुने अभिवृद्धि, यी सबै लाई ठिक ठाउँमा राखेर हामीले प्रयोग गर्यौं भने हामीलाई शिक्षा स्वास्थ्य निशुल्क गर्न कुनै समस्या पर्दैन। अहिले पनि बिमाको पहुँचमा सबै मानिसहरू आएका पनि छैनन् र बिमा स्वास्थ्य बिमालाई मानिसले ठिक ढंगले उपयोग गर्न पनि पाएका छैनन् भने अर्कोतर्फ त्यो बिमाको दुरुपयोग पनि भइराखेको छ। त्यसकारण त्यसलाई नियमनको राम्रो व्यवस्था गरेर सरकारले त्यसलाई उच्च प्राथमिकतामा राख्ने र सबै बिमितहरूले आफूलाई चाहेको अस्पतालमा उपचार गर्न पाउने व्यवस्था मिलाउने र सबै ढंगले त्यसको ठिक ढंगले मैले मूल रूपमा भन्छु ठिक ढंगले परिचालन गर्ने हो भने अहिले हामीसँग भएको अर्थतन्त्रले नै हाम्रो बजेटले नै आधारभूत स्वास्थ्य चाहिँ निशुल्क गर्न सकिन्छ। यो कुनै काल्पनिक कुरा होइन। त्यसमाथि पनि हामीले जुन माथिल्लो अर्थतन्त्र सुधारका अथवा रोजगारी सिर्जनाका जुन अथवा देशको मुख्य आधार स्तम्भका देश समृद्धिका आधार स्तम्भ भनेर छवटा विषयहरू उल्लेख गरेका छौँ, त्यसमा राज्य इमान्दारपूर्वक लाग्ने हो र त्यसलाई ठिक ढंगले अगाडि बढाउने हो भने हामीले 4-5 वर्षभित्रै यो देश बनेको आफ्नो आँखाले देख्न पाइन्छ, यो देश बनेको हेरेर मर्न पाइन्छ, आधारभूत स्वास्थ्य सेवाबाट कोही पनि मान्छेले वञ्चित हुन नपर्ने परिस्थिति निर्माण गर्न सकिन्छ, शिक्षालाई निशुल्क गर्न सकिन्छ, तर दुनियाँमा भएको कुरा हामीले चाहिँ उल्लेख गरेका छौँ।
अधीक्षज्यू, जस्तो भनौँ न अब 2048 यता, अब अहिले चुनावको बेलामा 2048 यता भएका कुराहरूको धेरै जसो व्याख्या विश्लेषण भइरहेको छ र 48 अहिलेसम्म सरकार चलाएको भनी काँग्रेस र एमाले अलि बढ़ी विवादित भएका छन् अथवा बनाइएको छ, तिमीहरूले केही पनि गरेनौ भनेर भनिएको छ र त्यसमा पछिल्लो दिनमा माओवादीहरूको पनि कुरा आएको छ पुरानो शक्ति भनेर, यी तीनवटा पार्टीलाई भनिएको छ, यहाँहरू त झन् त्योभन्दा पनि पुरानो शक्ति। तर
2047 सालमा
दृष्टिकोणले मैले भन्न खोजेको होइन,
स्पष्ट हुन जरुरी छ किनभने हामी सार्वजनिक संचार माध्यममा बोलिरहेका छौँ, देशभरि मतदाताले आम जनताले हाम्रा कुराहरू सुनिराख्नु भएको छ, त्यसकारणले राप्रपाले अंगीकार गरेको सिद्धान्त पुरानो मात्रै होइन अहिले चाहिँ नि निरन्तरता सहितको परिवर्तन र यो अहिले चाहिँ सबै राष्ट्रिय शक्तिहरूको बीचमा समझदारी हुनुपर्छ भन्ने नवीनतम विचार हो है।
हजुर ठिक छ, विचार विचार यहाँहरूको नवीनतम हो, त्यो विषयमा मेरो कुनै विमति रहेन। यद्यपि मैले हजुर 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 म भन्दैछु, हजुर मेरो प्रश्न पूरा भएको छैन। मैले भन्न खोजेको 2048 भन्दा यता यहाँहरू पनि सरकारमा नेतृत्वमा रहनुभयो, सूर्यबहादुर थापा प्रधानमन्त्री हुनुभयो, लोकेन्द्रबहादुर चन्द प्रधानमन्त्री हुनुभयो होइन, यहाँहरूका अर्थशास्त्री विज्ञ प्रकाश चन्द्र लोनी अर्थमन्त्री हुनुभयो, तर यो मुलुकले जुन बाटो लिनुपर्ने हो नि त्यो बाटो लिन सकेन। अहिले जसरी चाहिँ गाली हामी गरिरहेका छौं अथवा आलोचना गरिरहेका छौं अथवा हुनुपर्ने जति भएन भनिरहेका छौं, अब कतिपय काम भएका कुराहरूको सकारात्मक कुराहरू पनि छन् त्यसमा। यद्यपि यो 48 यताको जुन यात्रा छ नि हाम्रो होइन, संवैधानिक राजतन्त्र बहुदलीय प्रजातन्त्र सहितको जुन यात्रा रह्यो 59 सम्म, त्यहाँनिर खास समस्या हो कि समस्या 59-60 भन्दा यतापट्टि अहिलेको पछिल्लो यात्रामा समस्या हो कि यहाँको राजनीतिक दृष्टिकोण चाहिँ के हो? अब समस्या हामी समाधान गर्छौं भनिरहँदा ठ्याक्कै कहाँनिर समस्या आएको भनेर त हामीले खोज्नुपर्ने होला।
ठिकै भन्नुभयो, समस्या 2046 सालको राजनीतिक परिवर्तनपछि नै प्रारम्भ भएको देखिन्छ। खास गरी जब बौद्धली व्यवस्था प्रारम्भ भयो, प्रजातन्त्र, त्यसपछि अलिक पछि लोकतन्त्र भनियो, अहिले आएर गणतन्त्र भनियो। प्रजातन्त्र भने पनि, लोकतन्त्र भने पनि, गणतन्त्र भने पनि केही छोटो समय, केही महिना यो गणितीय व्यवस्थापन गर्नुपर्ने सन्दर्भमा हाम्रा नेताहरू पनि दुईजनाले प्रधानमन्त्री हुने मौका पाउनुभयो केही महिना होइन। त्योदेखि बाँकी सबै समय त्यही पार्टी
महिना त हामी कहाँ सबै सबै प्रधानमन्त्रीहरू केही महिना नै हुनुभएको छ।
हो त्यही त होइन, त्यही पार्टी र मान्छे पनि तिनै भन्नुहोस् न, अधिकांश यो 35-36 वर्ष जुन मुलुकले बिहोर्नु पर्यो र बीचमा जुन प्रकारको संवैधानिक व्यवस्थाहरू समेत कायम गरियो, ती सबैको कारण चाहिँ नि आज मुलुकमा चाहिँ यो विकृति निर्माण भएको। र मैले बडो स्पष्टसँगले सार्वजनिक रूपमा भन्ने गरेको छु, अहिले केही मानिसहरू, केही समूहहरू, केही राजनीतिक दलहरू समस्या व्यक्तिमा मात्रै देखिराखेका छन् है, तर समस्या चाहिँ व्यक्तिमा मात्रै होइन, व्यक्ति पनि समस्याको रूपमा छ अहिलेसम्म जसले नेतृत्व गर्दै आयो, तर त्योभन्दा ठुलो चाहिँ नि अहिलेको व्यवस्थामा समस्या छ। त्यस कारणले हामीले के भनिराखेको छौँ, हिजो कसले गल्ती गर्यो गरेन त्यसको पनि केसा खेलाउने, त्यसमा दोषी देखिएका मानिसहरूलाई कारवाही गर्नुपर्छ र त्यसबाट कसैले छुट पाउनु पनि हुँदैन। तर मूलत अहिले समस्या चाहिँ नि व्यक्तिमा मात्र होइन, ती व्यक्तिहरूले ल्याएको प्रणालीमा पनि छ। त्यसकारण हामीले व्यक्ति परिवर्तन सँगसँगै प्रणालीमा पनि सुधार र परिवर्तन गर्नुपर्छ। जबसम्म हामीले यो भ्रष्ट व्यवस्था र प्रणालीमा सुधार गर्दैनौ, तबसम्म हामीले भनेको सुशासन पनि कायम हुँदैन, देशले चाहिँ समृद्धि पनि प्राप्त गर्न सक्दैन। म एउटा उदाहरणको रूपमा भन्छु, अहिले सर्वाधिक रूपमा उठेको भ्रष्टाचार, सबै मानिसहरू भ्रष्टाचार को विषयलाई जोडतोडका साथ उठाउँछन् र नेपालको राजनीतिमा गएको 5 वर्षमा मा सबैभन्दा बेसी भ्रष्टाचार विरुद्धको आवाज उठाउने पार्टी राष्ट्रिय प्रजातन्त्र पार्टी हो र नेपालको अहिलेको नेतृत्व तहका मानिसहरू
सत्तामा नभएपछि सबैले उठाउने भए, सत्तामा भए कसैले नउठाउने भयो हैन, कसैले नगर्ने भयो
हैन, सत्तामा रहेर होस् बाहिर रहेर होस् है, हामीले गएको 5 वर्षमा सबभन्दा बेसी भ्रष्टाचार विरुद्धको ठोस ढंगले आवाज उठाएका छौँ र आफूले मौका पाउँदाखेरि भ्रष्टाचारको भण्डाफोर पनि गरेका छौँ। छानबिन गर्न पाउँदाखेरि हामीले भ्रष्टाचारीहरूलाई कारवाही गर्ने तहसम्मको फाइलहरू पनि खडा गरेका छौँ। आफूले नेतृत्व पाउँदाखेरि सुशासनयुक्त व्यवहार पनि गरेका छौँ। अरूले खान्थे, भ्रष्टाचार गर्थे, यस्तो भनेर पैसा लिन्थे भनेको ठाउँमा पनि हामीले ओहो राप्रपाले त यसरी गरेछ भन्ने गरी, अरूले भन्ने गरी, मैले भनेको होइन, अरूले भन्ने गरी कामहरू पनि गरेका छौँ। तर मैले सैद्धान्तिक रूपमा पक्नुहोस् कुरा उठाएर सैद्धान्तिक रूपमा के भन्छु भने भ्रष्टाचार यति चर्चित भ्रष्टाचारको कुरा छ, भ्रष्टाचार कसले गर्छ त? भ्रष्टाचार त तपाईँले गर्नुहुन्न, भ्रष्टाचार गर्ने त नेताले हो होइन। तर हाम्रो देशको संवैधानिक व्यवस्था अनुसार भ्रष्टाचारीलाई कारवाही चाहिँ कसले गर्छ त? होइन, भ्रष्टाचारलाई, भ्रष्टाचारीलाई कारवाही गर्ने निकाय भनेको त अख्तियार हो, अदालत हो। तर अख्तियारमा, अदालतमा को मान्छे छ त भन्दाखेरि नेताले नियुक्ति गरेका दलले नियुक्ति गरेका मानिसहरू छन् अनि भ्रष्टाचारीलाई कसरी कारवाही गर्छ त त्यो नेतालाई कसरी कारवाही गर्छ आफूलाई नियुक्ति गर्ने मान्छेलाई कसरी कारवाही गर्छ त्यस कारणले समस्या व्यवस्थामै छ नियुक्ति प्रणालीमा छ निर्वाचन प्रणालीमा छ त्यस कारणले हामीले व्यक्ति त बदल्नु पर्छ पर्छ तर हामीले व्यवस्थामा परिवर्तन गर्नुपर्नेछ
भन्ने यहाँको दृष्टिकोण हो हजुर हजुर अब अन्तिममा हजुर अन्तिम मिनटमा हजुर अन्तिम मिनटमा वरिष्ठ राजनीतिज्ञ मन्त्री परिषदमा पनि काम गरिसक्नुभएका पूर्व मन्त्री विश्वबन्धु थापाको हिजो साँझ निधन भएको छ यहाँहरूको पार्टीमा पछिल्लो समय उहाँ आबद्ध हुनुहुन्थ्यो नेपाली कांग्रेसबाट उहाँले राजनीतिक यात्रा प्रारम्भ गर्नुभयो उहाँका बारेमा के भन्नुहुन्छ अन्तिम मिनटमा
असाध्यै दुःख व्यक्त गर्छु नेपाली राजनीतिको शिखर पुरुष 2007 सालको राजनीति परिवर्तनदेखि यहाँसम्मको राजनीतिक घटनाक्रमको जीवित एकमात्र साक्षी उहाँको 98 वर्षको उमेरमा भएको निधनबाट हामी अत्यन्तै दुखी र स्तब्ध भएका छौँ नेपालले एउटा युग पुरुषलाई चाहिँ नै गुमाएको छ एउटा जीवित साथीलाई गुमाएको छ यस म गम्भीर दुःख व्यक्त गर्दछु र उहाँप्रति हार्दिक श्रद्धाञ्जली व्यक्त गर्दछु
यहाँको महत्वपूर्ण समय र कुराकानीका लागि धेरै धेरै धन्यवाद अध्यक्षज्यू
हस् धेरै धेरै धन्यवाद सन्तजी
उहाँ हुनुहुन्थ्यो राष्ट्रिय प्रजातन्त्र पार्टी राप्रपाका अध्यक्ष राजेन्द्र लिङ्गेन उहाँहरूले हिजो घोषणा पत्र जारी गर्नुभएको छ यिनै विषयमा हामी अन्तर्सम्वादमा केन्द्रित थियौं प्राविधिक मित्र शंकर भण्डारीलाई धन्यवाद सन्तोष रेग्मी बिदा हुन्छु नमस्कार